नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सीप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम झापा क्षेत्रमा श्रमिकको घट्दो संख्या र यसले पारेको प्रभावका बारेमा केन्द्रित छ। सीमाना जोड़िएको भारतीय क्षेत्रमा भएको विकासले पछिल्लो समय भारतबाट श्रमिक भित्रने क्रम स्वात्तै घटेको छ। यसले सीमावर्ती क्षेत्रमा पारेको असरका बारेमा चर्चा गर्छौ।
किसानहरूले चाहिँ उनीहरूलाई खेतीको लागि राख्थेन, घरमै राख्थे अनि त्यो काम सकेर उनीहरू जान्थे। खोइ किन आउँदैनौ भनेर सोद्धाखेरि नेपालको भन्दा उतैतिर राम्रो व्यवस्था भएको छ, उद्योगहरू अलिक बढी खुलेर पाए, श्रमिकहरू पनि पाइएको छ भन्ने कुरा गर्छन्।
झापाबाट विदेशी नै नेपाली युवाहरूको संख्या भने बढ्दो छ। बिना सिप विदेशिएका नेपालीले धेरै हन्डर खाएका खबर सार्वजनिक भइरहेका छन्। तर भुटानी शरणार्थीलाई पुनर्वास हुनुअघि विभिन्न सिप सिकाइँदैछ। यो सँगै पुनर्वास भएका भुटानी शरणार्थीको हाल खबर पनि सुन्छौ।
एक दिनको कमाइले एक हप्ता राम्ररी खानाहरूमा सबै कुछ पुग्छ। पर्यावरण नगलरै भए पनि
आजको कार्यक्रम शुरू गरौं झापा र मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका खबरबाट।
शरणार्थी शिविरमा रहेर पनि शरणार्थीको रूपमा दर्ता नभएका मध्ये दुई वर्गका लागि खुल्ला गरिएको दर्तामा 500 धेरैले फारम भरेका छन्। फोटो खिचिएका तर शरणार्थीको पहिचान नपाएका अर्थात गणनामा छुटेका सेन्सेस एब्सेन्टिस र यसअघि शरणार्थी दर्ताको लागि सेन्सेस स्लिपमा नाम भएका तर गणना नभएका एसाइलम सिकर अर्थात शरणापेक्षीलाई पहिलो चरणमा गएको सोमबारदेखि दर्ता गर्न लागि हो। यी दुई वर्गमा गरी लगभग 1000 हाराहारीमा भुटानीहरू छन्। दर्ताको काम आउँदो जून 1 चल्ने र जून 11 छानबिन हुने नेपाल सरकार अन्तर्गतको शरणार्थी समन्वय इकाइले जनाएको छ। फारम हरेक शरणार्थी शिविरमा रहेका इकाईका कार्यालय र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको दमक कार्यालयबाट वितरण भइरहेको छ। शरणार्थी शिविरमा रहेर पनि शरणार्थीको रूपमा दर्ता नभएका भुटानीको संख्या 3,749 छ।
झापाको चारपानेमा सिमेन्ट कारखाना खुलेको छ। यो झापाको तेस्रो सिमेन्ट कारखाना हो। नेपालका विभिन्न ठाउँ, भारतको राजस्थान र भूटानबाट कच्चा पदार्थ ल्याई सिमेन्ट उत्पादन गर्न थालेको भगवती सिमेन्ट कारखानाको उत्पादन क्षमता दिनको 5,000 रहेको उद्योगले जनाएको छ। गएको वैशाख 26 परीक्षणका रूपमा दिनको 2,000 मात्र उत्पादन भइरहेको कारखानाले जनाएको छ। कारखानामा 40 रोजगारी पाएका छन्। कारखानाको लागत 21 करोड़ रूपियाँ रहेको कारखानाका अध्यक्ष मीन प्रकाश मैनालीले बताउनुभयो।
अस्ट्रेलियाको एडिलेडमा पुनर्वास भएका भुटानीहरूबीच सहयोग र सद्भाव बढ़ाउन गठन गरिएको संगठन भुटनिज अस्ट्रेलियन एसोसिएशन इन साउथ अस्ट्रेलिया भाषाको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। गएको आइतबार भएको कार्यक्रममा संगिनी नाच लगायत विभिन्न नेपाली गीत एवं नाच देखाइएको थियो। कार्यक्रममा भुटानी राई समुदायबाट साकेवा नाच पनि प्रस्तुत गरिएको थियो। पहिलो पटक 4 अघि भुटानीहरू अस्ट्रेलिया पुनर्वास भएको दिनको सम्झनामा हरेक वर्ष मे 13 तारीखका दिन कार्यक्रम गरिन्छ। कार्यक्रममा अस्ट्रेलियाको एडिलेडमा नेपाली भाषाको विद्यालय खोल्न आवश्यक सहयोगको आह्वान पनि गरिएको एडिलेडमा पुनर्वास भएका भुटानी सुशील पोखरेलले जानकारी दिनुभयो। भुटानीहरूको संगठन भाषालाई अस्ट्रेलियाको सरकारले 2 अघि नै मान्यता दिएको छ।
3 सिंगापुर बसेर फर्केका झापा दमक 19 डम्बर खनालले आफ्नै ठाउँमा तरकारी खेती गरेर मनंगे आमदानी गर्नुभएको छ। 20 जग्गा भाड़ामा लिएर शुरू तरकारी खेतीबाट उहाँले महिनाको 2,00,000 रूपियाँ बराबरको तरकारी बेचिरहनु भएको छ। 17,00,000 रूपियाँको लगानीमा शुरू उहाँको तरकारी खेतीमा स्थानीय 23 रोजगारी पाएका छन्। बारीमा अहिले करेला, काँक्रा, गोलभेडा, खुर्सानीको पहिलो छिमल टिप्ने बेला भएको छ।
मोरङको लेटाङमा 2 उद्घोषण कला तालिम शुरू भएको छ। दलित उत्थान समन्वय समिति लेटाङले चलाएको तालिममा मोरङका 40 दलित युवा सहभागी छन्। आज शुरू तालिम दमकको सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराईले सिकाउनु भएको छ।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा शुरू गरौं झापा क्षेत्रमा भित्रिने भारतीय श्रमिकको घट्दो क्रमका बारेमा चर्चा गर्दै। सीमावर्ती क्षेत्रमा हुने विभिन्न खाले श्रमका क्षेत्रमा केही वर्ष अघिसम्म प्रशस्तै भारतीयहरू थिए। निर्माणदेखि कृषि क्षेत्रमा समेत भारतीय श्रमिकको संख्या उल्लेख्य थियो। नेपालको सीमावर्ती क्षेत्रमा भएको तीव्र विकासले उतै काम पाएपछि भारतबाट भित्रिने श्रमिकको संख्या स्वात्तै घटेको छ।
भारत बिहारका 40 वर्षे दिलीप पासवान 23 वर्षदेखि नेपालका इटा भट्टामा काम गर्नुहुन्छ। अर्को सालदेखि भने उहाँ नेपाल आउनु हुने छैन। आफ्नै गाउँ दरभंगामा धमाधम इटा भट्टा र फ्याक्ट्रीहरू खुल्न थालेका छन्। आफ्नै गाउँमा काम पाएपछि को धाओस् विदेश?
बिहारमा पनि भट्टा खुल्न थाल्यो नि त बेसी हेरागी आउँदैन, उतै बसिन्छ नि। पहिले त पुरै त्यो पथेरासम्म आउँथ्यो, पुरा भट्टामा मतलब कति 400-500 मान्छे हुन्छ, अहिले आउनु छोरो।
तपाईँको ठाउँ गाउँमा के के कम्पनी खुले, के के कारखानाहरू खुले?
इटै भट्टै छ, हाम्रो गाउँमा पनि छ, अरू त अब के खुल्छ खुल्छ नि, त्यो मतलब फ्याक्ट्री हुन्छ, चिनी मिल छ एउटा त्यहाँ।
झापा र मुरङमा अहिले 62 इटा भट्टा छन्। तिनमा चिम्नी बनाउने, माटो मुसेर इटाको फर्मामा हाल्ने, पोल्न तयार बनाएर राख्ने, कोइला हाल्ने र पाकेको इटा झिक्ने सम्मका सबै जसो काम भारतीय मजदूरले नै गर्छन्। करिब 35,000 धेरै भारतीय मजदूरले काम गरिरहेका छन् यहाँका इटा भट्टामा। तर विस्तारै यो काममा भारतीय मजदूर घट्ने छाँटकाँट देखिँदैछ। मजदूर भेला गरेर नेपालका इटा भट्टामा ल्याउने सरदारको काम गर्दै आएका मक्सुल मियाले पनि योजना बदल्नु भएको छ।
पल्टा पल्टी होता है, यसपालि त बहुत खुला है, उधर का फैक्ट्री खुलेगा, अब चारे देगा, तभी पर काम करेगा।
अब त उलट पुलट नै हुन्छ, वहाँ अनेक कारखाना खुलिरहेका छन्। अब मजदूरको अलिकति दर रेट बढाए मात्र भने हामी कामका लागि यहाँ आउँदैनौ। उताका मालिकले पारिश्रमिक बढाउन साथ हामी उतै काम गर्छौं। यसपालिदेखि नयाँ खुलेका उद्योगले 500 भन्दा ज्यादा पारिश्रमिक देलान्। मैले पनि अर्को सालदेखि त उतै काम ठेक्का लिएर मजदूरलाई उतै काम लगाउनु पर्छ। उता बागडोर, सारूडंगी, किशनगंज, बरपट्टामा मजदूरका लागि काम भएपछि यहाँ के का लागि आउनु र?
सीमावर्ती क्षेत्रको विभिन्न काममा ठूलो भर्थे गरेका भारतीय मजदूरको कमीले झापा र मोरङका इटा भट्टाको भविष्यबारे उद्योगीहरू चिन्तित छन्। इटा उद्योगी राधा थापा:
बाहिरबाट आएनन् भने त अब नेपालकै यही स्थानीयहरूले मात्रै त चलाउन गाह्रै हुन्छ नि, अलिक त्यति गर्दैन नि यहाँकाले। अब यसो लोकल हुन् अलिअलि यसो इँटा बोक्ने ओर्ने कामहरूमा चाहिँ लागिरहेका छन्, बनाउने ओर्नेमा चाहिँ त्यति छैनन् नेपालकाहरू। त्यतिखेर अब के हुन्छ त्यो कुरा त अब भन्न सकेन अहिले।
समस्या इटा भट्टाको मात्र कहाँ हो र, खेतीपाती गरी खानेहरूलाई पनि पारीका मजदूर नआउँदा ठूलै कठिन भएको छ। बलिया बाङ्गा छेपारी पाखुरी भएका भारतीयहरू धान झाँट्न, माटो काट्न लगायतका काम गर्न आउँथे। उनीहरूको कमीले परेको समस्या बारे बुधबारे कि जसोदा कार्की:
गाउँमा लगभग एउटा समूह जस्तै आउँथे अनि काम माग्थे, धनी धनी 100-150 मन धान फलाएर वार्षिक रूपमा उत्पादन गर्ने किसानहरूले चाहिँ उनीहरूलाई खेतीको लागि राख्थे नै, घरमै राख्थे अनि त्यो काम सकेर उनीहरू जान्थे। खोइ किन आउँदैनौ भनेर सोद्धाखेरि अहिले चाहिँ उहाँ यहाँको भन्दा नेपालको भन्दा उतैतिर राम्रो व्यवस्था भएको छ, उद्योगहरू अलिक बढी खुलेर पारिश्रमिकहरू पनि पहिले यहाँ तोकिएको भन्दा पाइएको छ भन्ने कुरा गर्छन्। मान्छेले खेती नै गर्नलाई पनि अब अरू साधन प्रयोग गर्नु परेको छ, जस्तो अब कसैको जग्गा भए पनि ट्र्याक्टरहरू प्रयोग गर्न नसकेको अवस्थामा बाँझै पनि जग्गाहरू छन्।
कृषिदेखि निर्माणसम्मका काममा गतिलो भर्थे गर्ने भारतीय मजदूरको घट्दो संख्याले सीमावर्ती जनजीवनमा नकारात्मक असर देखिन थालेको छ। भारतीय मजदूर किन आउन छाडे त? निर्माण व्यवसायी संघ झापाका अध्यक्ष गणेश बस्नेतलाई पनि यो प्रश्नले गम्भीर बनायो र खोज्न थाल्नुभयो कारण।
विकास त अब भारतमा बिहारकै कुरा गर्ने हो भने बिहारको टोटल विकास बढेको 15% खर्च नहुने बिहार, आज त्यही बिहारको उदाहरण हामी नेपालीहरूले दिइरहेको थियौँ, यो बिहारी शैली जस्तो भयो, नेपाल बिहारी उसको भयो भन्ने अवस्था भएको बिहार, आज हामीले बिहारबाट सिक्नुपर्ने अवस्था र प्रधानमन्त्रीज्यूले गएर केही सिकेर आएर नेपालमा अभिव्यक्ति सबै दिनुभयो भनेपछि धेरै नै विकास क्रम बढेको अवस्था छ अहिले। मैले पनि यो गौरीगंजदेखि दक्षिणपट्टिबाट एउटा त्यो ग्राभेलको एउटा काम हेर्न जानु पर्यो भनेर म गएको थिएँ, त्यहाँबाट फुलबडियासम्म, फुलबडियाबाट हुँदै यो किशनगंजबाट यो जोगमुनी मन्दिर फारबेसगंज त्यो इलाकाको अलिअलि अवलोकन गरेको छु। अब त्यो त हाम्रो मुलुकले हेरेर त्यसबाट धेरै सिक्नुपर्ने अवस्था छ। त्यसमा 6 लेन्थको बाटो, तिनवटा गाडी दुईपट्टि अप एन्ड डाउन मजाले कुद्नु सक्छ।
केही वर्ष अघिसम्म झापाबाट मात्र भारतीय मजदूरले महिनाको 10 करोड बढी पारिश्रमिक लैजाने गरेको तथ्याङ्क छ निर्माण व्यवसायी संघसँग। अहिले त्यो पैसा विदेशिने क्रम घट्न त घटेको छ, तर मजदूरको अभावका कारण काम पनि रोकिँदै गएको छ। फेरि निर्माण व्यवसायी संघ झापाका अध्यक्ष गणेश बस्नेत:
पैसा बरु जाओस्, काम चाहिँ नरोकोस् भन्ने चाहना हो, तर पैसा पनि नजानेमा काम पनि नहुने अवस्था छ।
जस्तो तपाईँ निर्माण व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ, निर्माण व्यवसाय कतिको प्रभावित हुन्छ भारतीय मजदूर नआउँदा?
केही चिजहरू त मजदूरहरूले गर्ने अहिले मेकानिजमहरू आइसक्यो, मेसिनहरू, जस्तो यो ड्रेन खन्ने भयो, फाउन्डेसन खन्ने भयो, यी इत्यादि कुराहरू चाहिँ अब यो कटिङहरू गर्ने काम चाहिँ अब मेसिनले गर्छ होइन, अनि मेसिनले गर्दा केही उ छ, जस्तो अब हातैले नगरी नहुने, जस्तो डन्डीहरू बाँध्ने कुराहरू, पुलको त्यो ढलाई गर्ने कुरा यी इत्यादि कुराहरूमा चाहिँ निकै नै धेरै प्रभावित भएको अवस्था छ।
उनीहरू कतिको महँगा वा सस्ता मजदुर हुनु?
अहिले त निर्माण व्यवसाय क्षेत्रमा त महँगा र सस्ताको त हिसाब किताबै भएन, किनभने साउनमा हाम्रो जिल्ला दर कायम हुन्छ। हामीले जिल्ला दर निर्धारण गर्दा अहिले दक्ष मजदुरको 350 अर्ध दक्षको 250 रुपियाँ पैसा लगभग साउनमा जिल्ला दर कायम गरेको, तर अहिले हामीले 500 भन्दा घटी दक्ष मजदुर पाइँदैन, अध्यक्ष पनि तपाईँको 300-350 भन्दा घटी पाइँदैन। अब महँगीको हिसाब त छँदैछ, तर पैसा तिरेर नि मजदुरै पाउने अवस्था नरहेको अवस्था चाहिँ गम्भीर भएर गएको छ।
सिप्र क्षमता भएको जनशक्ति आफ्ना ठाउँमा अभाव हुँदाको नमिठो व्यवसायले मात्र होइन सीमाका झापा र मोरङ जिल्लाले बेहोरिरहेका छन्।
भारतीय श्रमिक नभित्रिएपछि स्थानीय श्रमिकको माग खुबै बढेको छ, तर यो माग धान्ने युवा पाउन मुस्किल छ। सानोतिनो कामबाट मनग्गे आमदानी हुने थाहा हुँदाहुँदै पनि घर गाउँमा हुने काम गर्न लाज मान्ने तथा धेरै कमाउने लोभमा विदेशिने युवाहरूको लर्को थेगी नसक्नु छ। यो देशकै समस्या हो। यो समस्याबाट झापा जिल्ला पनि मुक्त छैन।
उत्तरी दमकका दुम्से, बाखोर, भालुकुणी लगायतका साना गाउँहरू लगभग तन्नेरी विहीन छन्। हिजो आज परिवार सुखी बनाउने सपना कोरल्दै पैसा कमाउन लाख बढी खर्चेर उनीहरू खाडी हानिएका छन्। दमक 3 भालुकुणीका नन्दीकेशर दंगाल।
मेरो छोरा कतारमा ग्रुप 4 कम्पनीमा काम गर्छ, 3 वर्ष हुन लाग्यो। गाउँमा प्रायसो विदेशै जाने क्रम बढेका छ, देशमा रोजगार छैन, 2 पैसा आर्जन हुन्छ भन्छन्, सबै मान्छे विदेश जान्छन्। कल कारखानामा भए विदेश जाँदैनथे। अब मेरै छोरो गयो, मेरो छोरो लगायत गाउँका अरू भाइ भतिजाहरू सबै गएका छन्।
केही वर्ष अघिसम्म छोरी बुहारीलाई काममा घर बाहिर पठाउनु हुँदैन भन्ने स्थिति थियो गाउँ बस्तीमा, हिजो आजको कुरो बदलिएको छ। कमाईको मेलो खोज्ने क्रममा महिलाहरू पनि विदेश हानिरहेका छन्। झापा कोहोबरा 2 मोहन ओडारीका छोरा बुहारी नै विदेशी भूमिमा पसिना बगाइरहेका छन्।
दुबई गएको छ छोरो, अब जानेवाला छ, फेरि आइयो अरे छुट्टीमा आएर फेरि जाँदैछ। बुहारी इजरायल छन्, प्रायः प्रत्येक घरबाट छ। उता जापान छन्, कोही अमेरिका छन्, सबै गइराखेकै छन्। यहाँ छिमेकीहरू पनि गइराखेकै छन्। अरब, मलेसिया, गाउँ सबै यस्तै भइसकेको छ।
गाउँका युवा परदेशी भएपछि गाउँघरमा हुने मेला पातदेखि सांस्कृतिक गतिविधिमा असर परेको छ। केही वर्ष अघिसम्म गाउँलेहरू मिलेरै बिहे बटुलामा खाना पकाउँथे, अहिले कालीगढ नलगी कार्य उक्सिँदैनन्। बाटो पैनी खन्नु पर्यो भने पनि मान्छे नै भेटिँदैनन्। दमक 5 कुबेर नेउपाने।
जो भनौँ हामी जस्तो युवाहरू अहिले गाउँमा अम्लामा गर्न पनि अम्लै उभ्रिन्छ भनौँ न। मसँगै पढ्ने साथीहरू पनि अब निकै नै गएका छन्। अहिले हामीले चाहिँ गाउँमा काम गर्ने मान्छेहरू अहिले अप्ठ्यारो पर्दाखेरि युवा साथीहरू खोजौँ है भन्दाखेरि पनि नपाइने स्थिति छ। मान्छे जुट्दैनन्, कुनै भराभर पऱ्यो, कुनै ठाउँमा सामाजिक काम गर्नुपर्दा हेम्पाबेहरू बिछाउनु पऱ्यो, 2-4 मान्छेहरूको आवश्यकता भयो भने एकदम बाहिरकै मान्छे गाउँ बाहिरै गएर खोज्नुपर्ने अवस्था। 8-10 वर्ष भयो अहिले त्यस्तो हुन थालेको, सबै अरब गए छैन अहिले गाउँमा।
दिनमै कम्तीमा 100 युवा झापाबाट र झापा हुँदै कामको लागि बाहिरिने गरेको एउटा अनौपचारिक तथ्याङ्क छ। झापा बाहेक इलाम, पाँचथर र ताप्लेजुङका युवा पनि झापा हुँदै बाहिरिन्छन्। मुलुकबाट चाहिँ दैनिक 1200 युवा विदेशिने सरकारी तथ्याङ्क छ। यो त कागज पत्र बनाएर वैधानिक पाराले विदेशिने युवाको संख्या हो। अनि कामको लागि भारत जाने र भारत हुँदै अवैध तरिकाले लुकी छिपी खाडी जाने मजदुरको लेखाजोखै छैन। यसरी युवा पलायन भएकै कारण गाउँका खेत बाँझिए, जन्ती र मलामीमा हिजो आज संख्या घटेको छ। दमक 6 डाकिनीका ज्ञानेन्द्र तिम्सिना।
असर त अब गाउँघरमा चाहिँ कोही मान्छे मर्यो भने मलामी जाने ओर्ने मान्छेहरूमा बुढापाका महिलाहरू मात्रै बाँकी रहन्छन्, युवाहरू खास छैनन्। बिहे कार्य हुनु पर्यो भने पनि त्यो उतार्न निकै मुस्किल भइरहेको हुन्छ। खेतीपातीको काममा त अब अप्ठ्यारै भइरहेको छ। अलिकति अब पुराना मान्छेहरूले चाहिँ अलिकति त्यहाँ भएका मान्छेहरूलाई पनि क्याप्चर जस्तो स्थिति हुन्छ, अनि अलिकति अरू मान्छेहरू त्यहाँ नयाँ आउने मध्यमवर्गीय मान्छेहरूले खेताला पाउनै गाह्रोको चाहिँ एउटा स्थिति देखा परेको छ।
युवा विदेशिएपछि गाउँघरमा धेरै खाले समस्या देखिँदैछ। खेतबारी बजिएका छन्, विदेशबाट आएको पैसाले धान फल्ने खेत घरले भरिँदैछ। हाम्रो समाज परदेश अर्थात लम्बे बाटोबाट आएको पैसाले गाउँको आर्थिक विकास भएकोमा दङ्ग छ। झापाका मनी ट्रान्सफरबाट भित्रिने रेमिटान्सको अङ्क बढ्दो छ। 8 वर्षदेखि दमकमा रेमिट चलाएर बसेका मुकुन्द उप्रेती।
दमकमा लगभग 1,20,00,000 चाहिँ दैनिक रूपमा आउँछ। दमकमा रेमिटान्स भएर विदेशबाट भित्रेको रकमहरू रिफ्युजीदेखि बाहेकको हो। अहिले यो त विशेष त ऋण तिर्न र घर बनाउन जग्गा किन्ने प्रयोग भएको छ, अनुत्पादक क्षेत्रमा प्रयोग भएको देखिन्छ। त्यो यो अनुत्पादक क्षेत्रबाट ल्याउनको लागि सरकारले नै कुनै ठोस नीति ल्याएन भने यो चाहिँ वास्तविक रूपमा स्थायी रूपमा यही हुने रहेछ जस्तो मैले देखेको, मेरो 8 वर्षको अनुभव हो है।
सामान्यतया 16-40 वर्षसम्मको मान्छे नै कमाउन विदेशिएको छ। तन्नेरी गाउँमा नहुँदा गाउँको विकासले गति लिएको छैन। यो उनीहरूले पठाउने पैसासँग मात्र तुलना गर्न र चित्त बुझाउन सकिने कुरो भने पक्कै पनि होइन।
विदेशी भूमिमा चुहाइएको पसिनाले उब्जाएको आमदानी भन्दा केही सिप सिकेर यही धेरै कमाई गर्ने युवा पनि छन्। स्थानीयको यो हारमा झापा मोरङ क्षेत्रमा रहेका भूटानी पनि प्रशस्तै छन्। सिपले मान्छेलाई कमाईको मेलो देखाइदिन्छ, त्यसैले शरणार्थी शिविरका भूटानीसँगै स्थानीय पनि विभिन्न सिप सिकेर काममा व्यस्त छन्। यही सन्दर्भमा व्यावसायिक तालिम चलाउँदै आएको सहायता संस्था कारितास नेपालका तालिम संयोजक आरपी दासका कुरा सुनौ।
यो वर्षमा चाहिँ हामीले ब्युटी पार्लर 4 महिने तालिम, अटो मेकानिक्स 5 महिने, इलेक्ट्रिकल हाउस वायरिङ प्लम्बिङ 5 महिने, एडभान्स कम्प्युटर 6 महिने, बेसिक कम्प्युटर 3 महिने, होटल क्याटरिङ 5 महिने, हाउसकिपिङ एन्ड केयर गिभर 3 महिने, साथै अफिस सेक्रेटरी 4 महिने ट्रेनिङ हामी प्रदान गर्न गइरहेका छौँ र कतिपय ट्रेनिङहरू चाहिँ सुरु भइसकेको अवस्था छ। अहिले चालु तालिमहरूमध्ये बेसिक कम्प्युटर, एडभान्स कम्प्युटर, होटल क्याटरिङ, इलेक्ट्रिकल हाउस वायरिङ प्लम्बिङ, अटो मेकानिक्स, हाउसकिपिङ एन्ड केयर गिभर पर्छ। यसको खास उद्देश्य भनेको त केही आय आर्जन गरेर आफ्नो जीवन सुलभ रूपमा चलाउने उद्देश्यले नै यो तालिम सञ्चालन गरिएको हो। अहिले यहाँ भन्दा पनि रिसेटलिङ कन्ट्रिजहरूमा जानेहरूको निमित्त पनि विशेष ध्यान पुर्याएर उहाँहरूलाई पनि ध्यानमा राखेर ट्रेनिङहरू चाहिँ प्रदान गरिरहेको अवस्था छ सर।
जस्तो तपाईँले पुनर्वासको कुरा उठाइहाल्नुभयो, के कस्ता सिप तालिमहरू चाहिँ त्यसका लागि लक्षित छन् त उहाँ गएर गरिखान सजिलो हुनका लागि?
हामीलाई जहाँसम्म कम्युनिकेसन भएअनुसार हाउसकिपिङ एन्ड केयर गिभर चाहिँ अत्यन्तै उपयुक्त ट्रेनिङ मानिन्छ त्यहाँ, र त्यसरी नै होटल क्याटरिङ पनि महत्वपूर्ण रूपमै हेरिएको छ त्यहाँ जब पाउनको निमित्त, एन्ट्री लेभल जबको लागि। त्यसरी ब्युटी पार्लरले पनि सहयोग गरिरहेको अवस्था छ, साथै कम्प्युटर त आजको निरै हो, त्यहाँ उहाँहरूलाई चाहिँ जब सर्च गर्नको निमित्त, अब बायोडेटाहरू पनि सप्लाई गर्नको निमित्त, तपाईँको जबमा एप्लाई गर्न, मार्केटिङ हरेक कुराहरूमा पनि कम्प्युटरले चाहिँ सहयोग गरिरहेको अवस्था छ। र कम्प्युटर चाहिँ एउटा ट्रेनिङ नभएर निड जस्तो महसुस गरिएको छ रिसेटलिङ कन्ट्रिजहरूमा पनि।
त्यसकारणले तालिमहरूको यहीँ चाहिँ स्थानीय रूपमा चाहिँ के कस्तो प्रयोग अर्थात् तालिम लिएका शरणार्थीहरूले काम गर्ने अवस्था र अवसर यहाँ चाहिँ कस्तो पाउनु भएको छ?
यहाँबाट सिकेर गएका रेफ्युजीले काम गरिरहेको अवस्था छ, र केही वर्ष अगाडि त यसको संख्या बहुतै थियो, र अहिले यो जुन थर्ड कन्ट्री रिसेटलमेन्टको अवधिमा चाहिँ केही न्यून भएको अवस्था देखिन्छ। जस्तो अब होटलहरूमा प्राय सबै हाम्रो प्रोडक्टहरूले काम गरिरहेको अवस्था थियो पहिला, र अहिले चाहिँ उहाँहरू त्यति इन्ट्रेस्ट गर्नुहुन्न यहाँ गर्नको निमित्त, र बाँकी त्यस्तै अन्य ट्रेनिङहरूमा पनि उहाँहरूले चाहँदाखेरि भनेको चाहिँ यहाँ काहीँ न काहीँ उहाँहरूले चाहिँ गर्न सक्नुहुन्छ, र कतिपय त अब आफैले पनि आफ्नो हिसाबले पनि पसल खोलेर पसल गरिरहनु भएको छ उहाँहरूले यहाँबाट ट्रेनिङ लिइसकेपछि। बिजुलीको तालिम छ, तपाईँको बिजुलीको तालिमबाट उहाँहरूले चाहिँ राम्रो आयार्जन गरिरहेको अवस्था, अहिले साइड एकदमै बढिरहेको अवस्थामा। त्यसरी नै तपाईँको हामीले एउटा मेसनरी ट्रेनिङ पनि गराएका थियौँ केही वर्ष अगाडि, अब उहाँहरू त एउटा ठुलो कन्ट्राक्टर नै भएर काम गर्नुभयो विगतका सालहरूमा, अहिले उहाँहरू रिसेटल भइसक्नु भयो। र अन्य जति पनि ट्रेनिङ लिनुभएको छ, अटो मेकानिक्स ट्रेनिङ लिने साथीहरूले पनि कतिपय ग्यारेजमा काम गरिरहेको अवस्था छ यहाँ, जबसम्म उहाँहरू रिसेटल हुनु भएन तबसम्म यहाँ काम गर्नुभएको थियो, र अहिले पनि कतिपय ठाउँमा हामीले सर्वे गर्ने भने भेट्न सकिन्छ, उहाँहरू आफै पनि खोलेर काम गरिरहनु भएको छ, अरूकैमा पनि काम गरिरहनु भएको अवस्था छ। ब्युटी पार्लर एकदमै क्याम्प छेउमा हाम्रै प्रोडक्टहरूले चलिरहेको छ, र अब कतिपय इन्स्टिच्युटहरूमा जो यहाँको बासिन्दाहरूले खोल्नु भएको छ, उहाँ एउटा ट्रेनरको रूपमा पनि हाम्रोबाट सिकेर जाने रेफ्युजिजहरूले चाहिँ काम गरिरहेको अवस्था पाउँछ।
कारितासले यस खाले तालिमहरूको व्यवस्थापन के कसरी गर्ने गरेको छ?
युनिसेयरकै फन्ड सपोर्टमा गरिरहेको अवस्था छ, त्यसको अलावा तपाईँको UNWFEबाट पनि सपोर्ट पाइरहेको अवस्था छ। क्यारिटिसको आफ्नै फन्डबाट पनि विशेषतः यो चाहिँ डिसेबल रेफ्युजिजहरूलाई चाहिँ दिने गरिन्छ भोकेसनल ट्रेनिङ।
प्रत्येक वर्ष सरदर कति शरणार्थीले तालिम पाउँछन् त यहाँबाट?
गत वर्षको आँकडा हेर्ने भने त 510 चाहिँ ट्रेनिङ लिएका थिए, र अब हाल रिसेटलमेन्टको प्रोसेस सँगसँगै र डाउन साइजिङ भइरहेको अवस्थामा यसको संख्या पनि घट्ने क्रममा छ, र जहाँसम्म लाग्छ यो साल पनि 450-500 ट्रेनिङ लिने अनुमान गरिएको छ, किनभने यो हाम्रो सिटिए सेन्टर छ जहाँ चाहिँ कम्प्युटर बेसिक र एडभान्स चाहिँ त्यहाँ कन्टिन्युस चलिरहने कारणले गर्दाखेरि यो संख्यामा तलमाथि पर्ने अवस्था छ।
शरणार्थीका लागि त्यस खाले व्यावसायिक अथवा सिपमूलक तालिमहरू दिँदा स्थानीयलाई समेत सहभागी गराउने गरेको छैन, क्यारिटासको आफ्नै अनुभव चाहिँ के छ?
1998 लगभग 14 भोकेसनल ट्रेनिङ गर्दै आएको हो, र सुरुवातका समयमा चाहिँ UNWFE अन्तर्गत ट्रेनिङहरू चलाइएको हो भोकेसनल ट्रेनिङ, र जसमा चाहिँ 50% शरणार्थी अफेक्टेड एरियाका युवाहरूलाई र 50% चाहिँ रेफ्युजीहरूलाई ट्रेनिङहरू दिँदै आइएको छ, र हालका दिनहरूमा युनेसियर 2007 सालदेखि यो ट्रेनिङको उसमा चाहिँ आइरहेको छ अगाडि फन्ड सपोर्टमा, र उहाँहरूको फन्डमा पनि आएर लास्ट इयरदेखि चाहिँ युनेसियर अन्तर्गतको फन्डमा पनि लास्ट इयरदेखि चाहिँ केही ट्रेनिङहरूमा लोकल युथहरूलाई इन्भल्भ गर्ने गरिएको छ। र त्यसरी नै डब्ल्युएफईकोमा त धेरैभन्दा धेरै ट्रेनिङहरू पहिल्यैदेखि 6-7 विधामा चाहिँ दुईटै समुदायलाई बराबरी दिँदै आइरहेको हो र क्यारेटर्सले, र आज आएर पनि त्यो यथावतै छ।
भुटानी शरणार्थीलाई सिकाएको सिपले शरणार्थी शिविरमा बस्दा मात्रै होइन पुनर्वास भएपछि पनि सजिलो हुने पक्का छ। सिप सिकेर पुनर्वास भएका भुटानीको जीवनस्तर राम्रो छ। पुनर्वास भएका भुटानीहरूको जीवनका बारेमा बुझ्ने क्रममा आज हामीसँग बेलडाङ्गे 2 शरणार्थी शिविरबाट सन् 2008 अमेरिकाको एरिजोना पुनर्वास भएकी भोलामाया रिजाल हुनुहुन्छ। उहाँलाई हामीले टेलिफोन गरेर पुनर्वास हुनु अघि शरणार्थीले के कस्ता सिप सिक्दा राम्रो हुन्छ भनेर सोधेका छौँ।
समग्रमा रूपमा भन्दा इएसएल क्लासहरू जस्तै अङ्ग्रेजी क्लासहरू म बजार जान्छु अर्थात् म खान्छु, भोक लागो भने आए म हङ्ग्री हो, त्यस्तो साधारण कुराहरू चाहिँ जानु एकदमै राम्रो हो। त्यसै त्यही साधारणलाई चाहिँ ठुलो मान्यता दिएर थोरै इङ्ग्लिस बोले पनि धेरै बुझेर हामीलाई काममा कुनै चिचो निचोजी छैन।
ए भनेको यहाँबाट जान्नुभन्दा अगाडि चाहिँ भाषाको राम्रो ज्ञान भइदियो भने, कामको बारेमा अलिकति जानकारी भइदियो भने सजिलो हुने भयो।
धेरै राम्रो हो त्यो त, तर अब खासै गरी त उहाँको सबै के अरे स्किलहरूले यहाँ त्यति काम नदिन पनि सक्छ, तर नारी जातिहरूले सिकिराख्दाखेरि ब्युटी पार्लर अनि छोरा मान्छेहरूले गाडीहरू कुदाउने साधारण सिकेर आउँदाखेरि चाहिँ राम्रै हुन्छ। तर यहाँ भनेको सबै काममा ट्रेनिङ दिन्छ, ट्रेनिङ बिना केही काम दिँदैन। ट्रेनिङले गर्दाखेरि यहाँनिर हामी मैले केही सिकेको थिइनँ, तर मैले यहाँ राम्ररी काम गर्दैछु, 3 भयो चाहिँ काम गरेको।
तपाईँ अमेरिका गएपछिको चाहिँ जीवनस्तर कस्तो भयो, त्यहाँ के कस्तो लाग्यो, सुरुका बेलामा अनुभव कस्तो भयो, त्यो अलिकति सुनाइदिनुहोस् न।
पहिला सुरुमा आउँदाखेरि भनेको त अब नयाँ देश पश्चिमी सभ्यता के हो कसो हो हामीलाई धेरै जानकारी पनि पहिला भएको थिएन। पहिला आउँदाखेरि त हामी एकैचोटि हताशै भयौँ, के हो कसो केही जानेको थिएन चिनेको थिएन। तर अहिले यहाँ आएको हामी 3 भए मा 3 चाहिँ हामीलाई धेरै नै सजिलो र छिटो नै सबै कुरो जानेको रहेछ, र प्रयास गरेर पनि जे पनि गर्न सकिन्छ रहेछ जस्तो चाहिँ भइरहेको छ।
तपाईँ त्यहाँ गएपछि सुरुको बेलामा के कस्ता काम गर्नुभयो, अहिले कस्तो गर्दै हुनुहुन्छ?
सुरुमा यहाँ आएदेखि नै म एउटा एयरपोर्टमा काम गर्दैछु, इन्ट्री लेभलको जबमा छु, धेरै यहाँ सुरक्षित नै लाग्छ, एयरपोर्टमा सजिलो छ, काम गर्न सकिन्छ, गरौँ भारी चाल्नु पर्दैन र दुःख गर्नु पर्दैन। समय समयमा ब्रेक लन्चको समय त्यहाँबाटै दिएको हुन्छ, त्यो समय हामीले कतिपय गर्नै पर्ने हुन्छ, र त्यहाँ त्यस्तो ठिक्छ मिठो र नराम्रो कुनै छैन, अन्याय अत्याचार भनेको छैन, र एकदम साधारण मानव अधिकार भरण हुँदैन र आफ्नो राज्यभित्रमा जसै गर्न सकिँदो रहेछ।
तपाईँले त्यहाँ एयरपोर्टमा काम गर्छु भन्नुभयो, त्यहाँ गर्नुपर्ने काम चाहिँ के खालको हो, कस्तो काम गर्दै हुनुहुन्छ?
यहाँ गर्नुपर्ने भनेको साधारण क्यासियर भयो, जस्तै एउटा रेस्टुरेन्टमा पिज्जाहरू हुन्छ, यहाँको खानेकुरा त्यो बेच्नेहरू त्यस्तो काम हुन्छ।
त्यो काम गरे बापत हुने कमाईको अवस्था कस्तो छ, त्यसले तपाईँको जीवनमा चाहिँ कतिको सहयोग पुर्याएको छ, के छ त्यो अवस्था?
हजुर, यहाँको जहाँको उत्पत्ति त्यहीँको खेती भने जस्तै नि, हजुर यहाँ मेरो $9 पर आवर छ, तर एक दिनको कमाइले 1 राम्ररी खानाहरूमा सबै कुछ पुग्छ। पर आवर $9 भए पनि यहाँको सबै सरकारमा मेरो स्वास्थ्य छ, 5 जनलाई राम्ररी म पाल्न सक्छु, मेरो 1 कमाइले लगायत मेरो श्रीमानको पनि कमाइ छ।
तपाईँहरू 5 हुनुहुन्छ आफ्नो परिवारमा चाहिँ?
हजुर, 3 छोरा छन् अनि श्रीमान जम्मो। हजुर, मेरा छोरा भनेको एउटा 9 छ, एउटा 6 र एउटा 4-5 मात्रै छ। हजुर,
उनीहरूलाई चाहिँ मतलब पढाउने गर्ने खर्च चाहिँ तपाईँको कमाइले धानिरहेको छ राम्रैसँग?
हजुर, खर्च भनेको त यहाँ त एकदमै बिल्कुलै पर्दैन, उनीहरू आफ्ना यहीँको स्कुलमा जान्छन् अनि अङ्ग्रेजी भाषाको धेरै पढाइ भएकोले गर्दा एउटा सरकारी स्कुल जस्तो छ, त्यहाँनिर खर्च हामीले बिल्कुलै पर्दैन। खानापिना बिहान स्कुल गएदेखि बेलुका आइन्जेलसम्म उनीहरूलाई प्रत्येक टाइम टाइममा खानाहरू स्कुलको व्यवस्था छ, र स्कुलको मै लुगा कपडाहरू स्कुलबाटै दिन्छ, खाता किताब स्कुलबाटै दिन्छ, हाम्रो खर्च भन्ने एक रुपियाँ पनि लाग्दैन।
त्यहाँ पुनर्वास भएका अरू भुटानी शरणार्थीको जीवनशैली जीवनस्तर कस्तो छ, उनीहरूको अवस्था?
हजुर, अहिलेसम्म अब म सबैको नेतृत्व लिएर त बोल्न म सक्दिनँ, मेरो साधारण मेरै परिवारको बारेमा भने मेरो परिवारहरू सबै एकै ठाउँ छौँ, धर्म रीतिरिवाजको बारेमा सोध्नुहुन्छ भने मेरो श्रीमान म पण्डित हुनुहुन्थ्यो, यहाँ पनि एउटा मन्दिरमा पुजारी भएर 3 साल गरिसक्नु भयो, धोती कुर्ताकै साथमा हिँड्नुहुन्छ, आफ्नो धर्म कर्महरू लोप भएको छैन, एकदमै बिल्कुलै छैन।
त्यहाँ सट्ट तपाईँको आँखाले हेर्दाखेरि देखिन्छ नि मान्छेहरूको जीवनस्तर कस्तो छ, उनीहरू के भन्छन्, आत्तिएका छन् अथवा छैनन् अथवा आनन्दसँग जीवन चलिरहेको छ। सर तपाईँको सामान्य आँखाले देख्दाखेरि पनि भन्न सकिने कुरा हुन्छ नि त।
आर्थिक रूपमा यहाँ यस्तो देखिन्छ, अब म सबैको भित्री मनको कुरो त भन्न सक्दिनँ, तर के छ भने जबसम्म आफ्नो कमाइ छैन तबसम्म यो सरकारले हेर्न ओर्न छोड्दैन। जस्तै कोठा भाडा लगायत टुरिस्टम भन्ने खानाका लागि अनि त्यहाँबाट हस्पिटलका लागि हेल्थ इन्सुरेन्स त्यो एकदमै दिएको छ। जब 18 वर्षदेखि उँभो लागेको छ र काममा एकजना मान्छे छ भने उसको कटौती हुन सक्छ, तर वृद्ध बाबाआमा र बालकहरूको इन्सुरेन्सहरू अहिलेसम्म त्यसरी काटेको मैले चाहिँ थाहा पाएको छैन। अनि अधिकांश मान्छेहरूले घर किनेर आफ्नो घरमा बस्न थालिसकेका छन्, घर पैँचो गर्ने त्यो रीतिरिवाज छोडेका छैनन्, भजन कीर्तन त्यसरी नै चल्दैछ। एकदम त्यहाँ जस्तो हामीले सम्झेर दुःख लाग्दो रुँदै हिँडेका थियौँ साइडको भोग्नु परेन हजुर हामीले, तर जसरी यो परिवार बिछोड छ यसले गर्दाखेरि चाहिँ मेरै परिवारमा पनि मेरो एकजना दाइवा हुनुहुन्छ, त्यसैले गर्दा जति दसैँ तिहार चाडबाड आउँछन् त्यसमा चाहिँ धेरै नै याद आएकाले गर्दाखेरि यो छुटेका परिवारहरूलाई हजुरहरूले केही भव अगाडि बढाइदिनु भए अनि हामी दाजुभाइ दिदीबहिनी चाहिँ एकै छौँ चाडबाड मनाउन पाए सुन्न सुगन्द हुन्थ्यो हजुरहरूलाई धेरै धन्यवाद दिन सक्छु होला।
भेल्डाङ्गी 2 शरणार्थी शिविरबाट अमेरिकाको एरिजोना पुनर्वास भएकी भोलामाया रिजाल जस्तै धेरै शरणार्थी परिवार छुटिएकोमा चिन्तित छन्। पुनर्वासपछिको जीवनशैली समृद्ध त हुँदैछ तर परिवार छुटिनु पर्दा पीड़ा पनि बढ्दछ।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचट्युन्स 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौ। नमस्कार।